This is VOA News. I'm Philip Alexio. Across parts of northeastern Syria, with U.S. military outposts and bases emptied or destroyed after Washington withdrew from the region, the fallout began to roll in the form of Russian armored troop carriers. The reinforcements arriving Friday, according to Russian media, with an additional 300 Russian military police and 20 armored vehicles preparing to deploy along the Syrian-Turkish border as part of the deal Moscow negotiated with Ankara to end the fighting with Kurdish forces who until now were backed by the United States. A Kurdish family in Syria's northeastern city of Hasaka is anguished by news that 31-year-old Ali Wazer set himself on fire Wednesday outside a United Nations building in Geneva, Switzerland. Wazer, a Syrian Kurdish refugee residing in Germany, suffered burns on 80% of his body after setting himself on fire at the headquarters of the UN High Commissioner for Refugees. His family says it was an act of self-immolation to draw global attention to Turkish attacks. Well, police in England say that the discovery of 39 bodies in the back of a container truck in southeastern England is one of Britain's worst human smuggling cases they've ever seen. With more on that, AP's Charles de Ledesma has more.
Families have been coming forward with information that their relatives may be among the dozens found dead. A representative for Viet Home, a Britain-based organisation of the Vietnamese community, says the group has sent the pictures of nearly 20 people reported missing to the police. British authorities initially said they believed the victims were Chinese, but acknowledged that this was a developing picture. Police on Friday arrested a further three people on suspicion of manslaughter and conspiracy to traffic people. I'm Charles de Ledesma.
This is VOA News. In Major League Baseball, the World Series has taken a positive turn for the Houston Astros, that is, as they upend the Washington Nationals 4-1 in Washington to win Game 3 of the best-of-seven series. The Astros chipping away all night against pitcher Anibal Sanchez, but Washington, with a few errors, left a lot of runners on base as well, going 0-for-10 with runners in scoring position. Nationals manager Dave Martinez said Houston's pitcher Zach Greinke was tough to hit last night.
We took balls I thought we should hit, uncharacteristic of what we've been doing. So Greinke got out of some jams. You know, we had opportunities early. We couldn't capitalize. So let's get some rest and come back tomorrow and do it again.
Washington now leads the series 2-1, Game 4 tonight at Nationals Park. A federal judge in Washington, D.C., has ordered the Trump administration to hand over secret grand jury testimony from the Mueller probe to congressional Democrats exploring impeachment. AP's Jackie Quinn.
The Justice Department's been given less than a week to hand over documents from Robert Mueller's Russia investigation, including secret grand jury testimony that had been blacked out in Mueller's report. The department had argued that it couldn't provide grand jury material under existing law, to which Chief U.S. District Judge Beryl Howell wrote, "The DOJ is wrong." She also shot down the White House argument the impeachment inquiry isn't valid because the House didn't vote on launching the investigation, saying that a House resolution has never been required. Jackie Quinn, Washington.
Well, despite the impeachment process the Democrats are pushing, President Trump continues to receive strong support from the Republican National Committee. Mike Gracia reports.
Amid an ongoing impeachment investigation, the Republican National Committee is doubling down on its support for the president. As he was leaving the White House Friday, President Donald Trump again blasted the impeachment investigation being conducted by House Democrats.
This isn't a takedown of the president. This is a takedown of the Republican Party.
Later in a vote by phone, the Republican National Committee's governing body unanimously approved a resolution of support for the president. And echoing criticism voiced by congressional Republicans, the RNC called on Democrats to conduct the impeachment investigation like a hearing and provide President Trump with due process to include the ability to confront his accusers and call witnesses on his behalf.
California's bracing this weekend as fires at either end of the state continue their paths of destruction. The Kincade Fire in Northern California, located about 129 kilometers north of San Francisco, while the Tick Fire in the southern part of the state is about 64 kilometers north of Los Angeles. I'm Philip Alexio, VOA News.
ये वॉइस ऑफ अमेरिका है। प्रोग्राम आपकी दुनिया के साथ मैं हूँ असद हसन। सबसे पहले नजर डालते हैं आज के प्रोग्राम में शामिल मौजूदात पर। सानिया साहिवाल पर अदालत का मुलजमान को शक का फायदा देते हुए बरी करने का फैसला। सोशल मीडिया पर सख्त रद्देअमल और तनकीद। अफगानिस्तान में गुज़श्ता 18 बरसों में क्या मुस्बित तब्दीलियाँ रुनुमा हुई हैं, ये हमारे मौजूदात हैं। इसके अलावा सेगमेंट अलिफ से ये तक, जिसमें बात होगी तालीम पर, और आज मौजू है हायर एजुकेशन में कम्युनिकेशन मॉडल्स की ज़रूरत पर। स्पोर्ट्स के सेगमेंट में ऑस्ट्रेलिया के दौरे के लिए T20 और टेस्ट स्क्वाड का ऐलान कर दिया गया है। जलालुद्दीन और शाह फैसल हमारे आज के मुबसिर हैं इस सेगमेंट के लिए। तो चलते हैं प्रोग्राम के पहले हिस्से की जानिब। सामिन, 24 अक्टूबर जुमेरात को पाकिस्तान के सूबा पंजाब की दारुल हुकूमत लाहौर में कायम इंसदादी दहशत गर्दी की खसूसी अदालत ने सानिया साहिवाल केस का फैसला सुना दिया। मुकदमे में मुलविस तमाम मुलजमान को शक का फायदा देते हुए बरी कर दिया गया था। इंसदादी दहशत गर्दी की खसूसी अदालत नंबर 1 के जज अरशद हुसैन भुट्टा ने सानिया साहिवाल केस पर समाअत की थी। अदालत में समाअत शुरू हुई तो मुलजमान के वकला की सरकारी गवाहों के बयान पर जरह मुकम्मल की गई। मुलजमान में सफदर हुसैन, एहसन खान, रमजान, सैफुल्ला हसनैन और नासिर नवाज अदालत में पेश थे। अदालत ने मकतूल जीशान के भाई और मकतूल खलील के भाई जलील समेत मजमूई तौर पर 49 गवाहों के बयान कलमबंद किए। मकतूल जीशान के भाई एहतशाम ने अदालत के रूबरू अपने बयान कलमबंद कराए, जबकि सहने के दूसरे मकतूल खलील के भाई जलील और मकतूल के बच्चों उमैर और मुनीबा ने भी अदालत के सामने बयान कलमबंद कराए, जिसमें तमाम गवाहों ने मुलजमान को पहचानने से इनकार कर दिया। फैसले में लिखा गया कि मकतूल के भाई अब्दुल जलील ने मुकदमा दर्ज करने की दरख्वास्त दायर करने से इनकार किया, जबकि सानिया साहिवाल के जख्मी गवाहों ने भी मुलजमान को शनाख्त नहीं किया है और इस बुनियाद पर मुलजमान को शक का फायदा देते हुए बरी कर दिया गया। इस फैसले के बाद सोशल मीडिया के ऊपर खासतौर पर सख्त तनकीद देखने में आई। ये भी सवाल उठाया गया कि अदालत के सामने इस बात का तयन करना तो नहीं था कि आया मुलजमान असली हैं या नहीं हैं। मुलजमान ने तो कभी भी इस सेहत जुर्म से इनकार नहीं किया था। अदालत को तो ये तायुन करना था कि ये वाकया या ये जो ऑपरेशन है वो किन हालात में किया गया। अदालत को तो इस बात का तायुन करना था कि कितने बड़े पैमाने के ऊपर ये एक पेशा वराना गफलत या हलाकत खेज कोताही सरजद हुई है और अब इसकी कंपनसेशन क्या हो सकती है। रियासत जो इस सहने के मुतासरा ख़ानदान बिलखसूस जो छोटे बच्चे हैं उनकी कफालत के लिए क्या कर सकती है। ऐसे बहुत सारे सवाल आते हैं। कई लोग ओवरऑल पूरे जो इंसाफ का निज़ाम है जो पुलिस से शुरू होकर अदालतों तक जाता है उस पर अपनी तशकीक का इजहार कर रहे हैं, मायूसी का इजहार कर रहे हैं कि इंसाफ मिलना मुहाल है, बहुत मुश्किल हो गया है। और इस पर हम बात करेंगे। हमारे साथ हैं जनाब जस्टिस तारिक महमूद साहब, साबिक जज हैं और इसके अलावा सुप्रीम कोर्ट बार एसोसिएशन के साबिक सदर भी हैं। जनाब जस्टिस तारिक महमूद साहब, बहुत शुक्रिया आपका आपने हमारे लिए वक्त निकाला। सानिया साहिवाल फैसला आ गया और अदालत ने शक का फ़ायदा देकर तमाम मुलजमान को बरी कर दिया है। किसी लंबी छोड़ी तफसील में नहीं जाते, फैसला कैसा है आपके ख्याल में? एक ज़ाहिर एक कॉमन सेंस के अंदर चीज़ें आती हैं, मुलजमान का क्या ये क्लेम था कि उन्होंने वो इस वाक़े में मुलव्वस ही नहीं है, और अगर ये नहीं था तो शनाख्त परेड और इन सारी चीज़ों की क्या ज़रूरत थी? मेरिट पे है फैसला।
देखें फैसले को छोड़ दें, मैंने फैसला नहीं पढ़ा लेकिन मैं समझ सकता हूँ कि फैसले में क्या लिखा होगा। अगर आप रिकॉल करें, रिवाइंड करें, तो आपको याद होगा कि इस सबसे पहले जो इसके बारे में एक जो है रिटन प्रेस रिलीज जारी की थी ना आईजी पुलिस ने उस वक्त पंजाब की, फौरी तौर पर उसने पोजीशन ये ली थी कि ये कोई टेररिस्ट थे और जिनकी तरफ से फायरिंग भी रिपोर्टेड भी कही गई थी और उसके रिएक्शन के तौर पर ये हुआ है।
बिल्कुल
याद है ना आप?
जी बिल्कुल।
तो गुजारिश ये है कि ये पहला वर्षन था सर रियासत की तरफ से,
बिल्कुल,
और ये काउंटर टेररिज्म डिपार्टमेंट के एलिजिबली लोग थे। अब तो मैं एलिजिबली कहूंगा, डरता हूँ। और फिर वो फुटेज जो है देखे ना, जिस वक्त वो जो बच्चों को निकाल के गाड़ी में डाला तो वो तो आइडेंटिफाई हो रहे थे ना कि किनों ने बच्चों को निकाला, तो वो तो फौरी तौर पर फिर उन बच्चों को कहाँ पर छोड़ा गया, फिर ये सारी चीजें देख फुटेज वुटेज सारी चीज। अपनी बात बड़ी सीधी सी है, इस रियासत में मुझे आप कोई केस बता दें जिसमें मिसाल के तौर मिसिंग पर्सन को ले लें, मिसाल के तौर पर ये जो है ये जो पुलिस मुकाबले में जो लोग मारे जाते हैं, इन मतलब बेशुमार वाकयात हैं। होता ये है कि ये जो है इस किस्म के जो वाकयात होते हैं तो ये इसका अंजाम यही होता है। अब आप पूछे, देखें उसके भाई ने आज बयान भी दे दिया कि हमारे साथ इंसाफ हुआ है। जस्ट इमेजिन आप, अच्छा फिर उनको कुछ पैसे भी दिए थे याद होगा, वो करोड़ रुपए दिया या बुला के अपने घर में बुला के उनको कहा कि लो जी करोड़ रुपए आप ले लो। और फिर देखना एक चीज तो हमको सामने नजर आ रही है, या तो सीधी सी बात होती कि इस मुल्क में बहरहाल एक वो भी है कि अगर ये उस तरफ ले जाते कि जनाब हमने दिए दे दी, जैसे रेमंड डेविस को छोड़ दिया था, ठीक है ना। लेकिन जिस तरीके, देखिए इसमें बात बड़ी सीधी सी है, पहले दिन जिस वक्त केस को क्रिमिनल होता है तो उसका स्टार्ट होता है इन्वेस्टिगेशन से। अगर आपने FIR गलत रजिस्टर्ड की है, आपने पहले दिन से बदध्यानती से काम कर रहे हैं और ये फैसला किया हुआ है कि कुछ लोगों को बचाना है, तो उसका अंजाम यही होगा। इन्वेस्टिगेशन कौन लोग कर रहे थे?
ऐसा मौकफ के वाके को झुटला देना ये तो समझ से बाहर है। यानी पाकिस्तान के अंदर उसी मजहब का जिसमें रेमंड डेविस को दियत के कानून के तहत छुड़वा दिया, यहाँ पे भी वो प्ली ले ली जाती क्या? ये तो आंखों में धूल झोंकने के बराबर है ना कि ये लोग थे ही नहीं, इनकी तो शनाख्त ही नहीं हो सकी, तो फिर उनको किसने मारा?
नहीं देखिए ना, इसका मैं आपको, आपने एक लफ्ज इस्तेमाल किया आंखों में धूल, ये आंखों में धूल जो आप ये बात कर रहे हैं ये शायद हम लोगों के लिए कर रहे हैं कि 22 करोड़ आवाम के आंखों में धूल। और भाई 22 करोड़ आवाम की हैसियत क्या है? हमारी आंखें ही नहीं है, हमें कौन पूछता है? मैं आपको एक सिंपल बात बता रहा हूँ कि इस मुल्क में कुछ लोग पावरफुल होते हैं, उनको इम्यूनिटी होती है, वो कुछ भी कर लें तो वो उसका अंजाम वही होता है जो ये है। और मैं आपको एक बात बताऊं, देखिए बाद वक्त वक्त के साथ साथ जो बहुत पावरफुल लोग होते हैं ना बहुत कमजोर हो जाते हैं। मैं उसकी छोटी सी मिसाल दूं, भुट्टो इस मुल्क का प्राइम मिनिस्टर था, कितना पावरफुल था, लेकिन जिस वक्त वो ऐसी चीज से टकराया जो उससे ज्यादा पावरफुल थे तो उसको फांसी पर चढ़ा दिया। और ट्रायल किसने किया था? हाई कोर्ट के 5 जज साहबान ने। और फिर उसका सुप्रीम कोर्ट में जो केस आया तो वहां चार तीन की डिवीजन तो हुई, लेकिन उसमें जो एक मेंबर थे जिन्होंने सजा दी थी डॉक्टर नसीब हसन का, उन्होंने अपनी किताब लिखी और उस किताब में उन्होंने इन्होंने कन्फेस किया कि ये जो हमने फांसी की सजा दी थी ये अंडर प्रेशर भी थी, गलत भी थी। तो उन्होंने कहा कि जनाब बात ये है कि ये आप नहीं समझ रहे। और बाज औकात जो कुछ मजबूत बड़े इदारे होते हैं वो अगर एक दो केसों में हमसे जो है वो थोड़ी रिलैक्सेशन मांगते हैं या उसके मुताबिक चलना पड़ता है तो फिर हम समझते हैं कि बेहतर है कि उनकी बात मान ली जाए, यानी कि उस आदमी को फांसी चढ़ा दी जाए। पर फांसी चढ़ने वाला कोई आम शख्स नहीं था। तो गुजारिश है ये जो बेचारे लोग थे जिनके मर गए और इनकी बेचारों की तो कोई हैसियत ही नहीं थी उस, वो आफ्टर ऑल इस सिस्टम में कैसे जिंदा रहते अगर वो जो है वहां पर असर्ट करते, अदालत में आके बयान देते, तो उनको तो एक अपना मुस्तकिल तारीख नजर आ रहा था।
जैसे सब कोई आपने जैसे फरमाया ना कि कुछ लोग हैं जाहिर है जो कानून से भी बाला हो सकते हैं, उनको इम्यूनिटी है। हम उनकी इम्यूनिटी को, उनकी पावर्स को चैलेंज नहीं कह रहे, हम ये कह रहे हैं कि उनकी इम्यूनिटी अंडर लॉ, अंडर SOPs भी हो सकती है। एक दलील काफी है, हम तो लॉ के तालिब इल्म भी नहीं है, हम ये एक दलील काफी है कि इन लोगों की कोई जाती दुश्मनी तो थी नहीं, कैलकुलेशन में गलती हो गई, माफी चाहते हैं, माफी तलाफी कर दें, रियासत जो है वो जो मुतासरा खानदान है या बच्चे हैं उनकी जिम्मेदारी ले ले, कफालत दे ले। क्या जज साहब ये भी नहीं लिख सकते थे? और अगर ये ऐसे फैसले नहीं होंगे तो अदालतों के ऊपर, इदारों के ऊपर एतबार कौन करेगा सर?
मैं आपको बताऊं, जज की मैं बिल्कुल, देखें जज के रिकॉर्ड पे जो चीज आएगा उसके मुताबिक वो फैसला करेगा, हवा में निकला। लेकिन इसमें आप ज्यादा जिम्मेदारी की बात हो, आपको याद है जब ये वाकया हुआ था तो प्राइम मिनिस्टर साहब ये जो जिनकी पार्टी का नाम इंसाफ है ये शायद कतर गए थे या जा रहे थे, उस वक्त इन्होंने ट्वीट किया था और इन्होंने कहा था कि ये मैं वापस आ जाऊं और आके इस पूरे सिस्टम को बदल दूंगा और इनको अब इबरतनाक सजा दूंगा। अगर वो प्राइम मिनिस्टर साहब उस वक्त वाकई चाहते तो आने के बाद फौरी तौर पर जो उस वक्त इन्वेस्टिगेशन हो रही थी उसका पीछा करते और उनको एक सिग्नल दे देते कि जनाब इस केस में ये मेरी कमिटमेंट है और आपने इंसाफ करना है। मैं आपको यकीन दिलाता हूं कि उनको कोर्ट ऑफ लॉ में शहादत के साथ ले जाया भी जाता और उसके बाद उनको सजा भी होती। लेकिन ये सवाल हमको प्राइम मिनिस्टर से पूछना है कि आपने जो कमिटमेंट की थी ये जो रिजल्ट निकला है ये जवाब दे आप है, आप जवाब दें कि आपने इसमें क्या किया।
बिल्कुल दुरुस्त कह रहे हैं, प्राइम मिनिस्टर इसमें जवाब दें। और ये वाकया बुनियाद डाल सकता था पाकिस्तान के अंदर जस्टिस के निजाम के अंदर, प्रोसिक्यूशन में, पुलिस में, सिक्योरिटी سیکیورٹی کی ٹریٹمنٹ کے اندر کہ آپ اس کے ایس او پیز ڈیفائن کریں, آپ اس کے اندر اصلاحات لے کے آئیں, اور توقع تھی کہ ایسا ہوگا لیکن نہیں ہوا. بالکل کرٹیسزم جو سوشل میڈیا پہ ہو رہا ہے, جن کے دعوے ہیں ان کو تو خاص طور پہ اس پہ جواب دے ہونا چاہیے. جیسے صاحب میں آپ سے یہ درخواست کرنا چاہوں گا, سوال کرنا چاہوں گا, آپ نے بحیثیت وکیل بھی عدالتوں میں ریپرزینٹ کیا ہے کیسز کو, آپ نے بحیثیت جج بھی اس مسند اور اس قابل احترام منصب کے اوپر آپ فائز رہے ہیں, مطلب وہ وکیل کیسے پلی لے سکتا ہے اور وہ اس بیسک چیز کے پیچھے کیسے چھپ سکتا ہے کہ جی ان کی شناخت کرا لے, انہوں نے کب انکار کیا تھا کہ ہم اس میں نہیں ہیں. سو پھر یہ بنیادی اور ٹیکنیکل گراؤنڈز کے اوپر ان کو بچانے کی کوشش یہ کیوں کر, آج ریڑی بان بھی اس فیصلے کو قبول کرنے کے لیے تیار نہیں ہے. کیا یہ چیزیں ڈیمیج نہیں کریں گی ریاست کے انسٹیٹیوشنز کو, عدالتوں کو, جن کے اوپر سب سے بڑا بھروسہ ہے؟ اور اگر ایسا ہے تو لوگ پھر کیوں نہیں کہیں گے کہ سب کچھ واٹس ایپ پہ ہو رہا ہے, پھر لوگ یہ کیوں نہیں پوچھیں گے کہ جو سیاسی رانماؤں سے متعلق فیصلے ہیں وہ بھی میرٹ کے اوپر نہیں ہیں؟ سو یہ سارے کا سارا نظام کیوں کر چیلنج نہیں ہوگا, یا عدالتوں کے سارے فیصلے کیوں کر چیلنج نہیں ہوں گے؟
دیکھیں آپ بالکل ٹھیک کہہ رہے ہیں, لیکن پرابلم پتا کیا ہے, پرابلم یہ ہے کہ اس ملک میں جب کوئی کسی کرسی پر آ جاتا ہے نا, مثال کے طور پر یہ ہمارے خان صاحب تھے 22 سال سے جو بھی انہوں نے سٹرگل کی, جب وہ آ گئے تو وہ ان کے ذہن میں پہلے دن سے یہ تھا کہ میں جب آ جاؤں گا تو میں سارا کچھ ٹھیک کر دوں گا. بھائی کسی ایک آدمی کے آنے سے معاملات ٹھیک نہیں ہوتے, فرق یہ ضرور پڑ سکتا ہے کہ اگر وہ چاہیں تو اداروں کو مضبوط کر سکتے تھے. پھر اس طرح ہمارے نیب کے چیئرمین صاحب ہیں, اب وہ آج بھی پریس کانفرنس کی تھی, کل بھی وہ پریس کانفرنس کرتے ہیں, ان کا بھی یہ کلیم ہے اور وہ یہ سمجھتے ہیں کہ چونکہ میں اس معاملے کو سارے کو ٹھیک کر سکتا ہوں تو میں یہ ٹھیک کر سکتا ہوں, ایسا نہیں ہوتا. اور تیسری بات یہ جو آپ نے کہا نا اداروں, دیکھیں ایک پرابلم یہ ہے کہ ادارے جو کچھ کر رہے ہیں اس کے باوجود ان کو یہ احساس نہیں ہے کہ وہ غلط کر رہے ہیں. ہر ادارے کے اوپر جو لوگ بیٹھے ہوئے ہیں وہ سمجھتے ہیں کہ جو کچھ وہ کر رہے ہیں ٹھیک کر رہے ہیں. یہی ایک پرابلم ہے کہ اگر اس کو سمجھ آ جائے کہ بھائی آپ ٹھیک نہیں کر رہے یا جس طریقے سے آپ سسٹم کو چلا رہے ہیں اس سے یہ ٹھیک نہیں ہوگا, تو پھر تو مسئلہ حل ہو سکتا ہے. لیکن اگر ہر آدمی یہ سمجھ رہے کہ جناب میں چونکہ اپنی حد تک وہ سمجھتا ہے کہ وہ ٹھیک ہے اور وہ بڑا آنےسٹ ہے اور بڑا کمپیٹنٹ ہے, حالانکہ ایسا نہیں ہے, تو پھر معاملہ ٹھیک نہیں ہوں گے. تو یہ جو پولیس ریفارم, دیکھیں جو وہ پرائم منسٹر صاحب نے بیان دے دیا تھا, تو سوال یہ آج ان سے پوچھا جائے نا کہ اس دن سے لے کر آج تک آپ نے اس پولیس کی ریفارم میں کیا کام کیا, اور یہ کام کو اتنا مشکل نہیں ہے. دیکھیں ایک واقعہ کرمنل ایکٹ ہوتا ہے, اس کی ایک سرکمسٹانشل ایویڈنس ہوتی ہے.
بالکل
آپ نہ بھولے یہ بے نظیر کے کیس کا کیا ہوا, تو کیا بے نظیر نے خودکشی کی تھی کیا؟ تو گزارش یہ ہے کہ ہمارے یہاں پرابلم یہ ہے کہ جو لوگ اوپر بیٹھے ہوئے ہیں وہ سمجھتے ہیں کہ وہ فرشتے ہیں, ان کی ذہانت جو ہے ماشاء اللہ ہے اور وہ اسی طریقے سے ٹھیک کر سکتے ہیں. حالانکہ 72 سال میں دن بدن ہمیں احساس ہو رہا ہے کہ دن بدن تباہی ہو رہی ہے اور ادارے جو ہے نیچے جا رہے ہیں.
اور اگر ادارے نیچے جائیں گے, مجھے ایک جملہ جو ذاتی طور پہ کہنا چاہیے کہ تنبیتی کا حصہ ہے, ایک جج صاحب نے کہا تھا کہ اگر نوجوانوں کا اعتبار اداروں سے اٹھ جائے تو پھر یہ ملک اور ریاست کے لیے اچھا نہیں ہوتا. یہ جملہ تو آج بھی کارگر
ہے, اٹھا ہوا ہے اداروں پہ. اگر بہت سے لوگ جنہوں نے تبدیل
جی اگر آپ میں کل کسی بھی مقدمے میں کسی بھی عدالت میں ہوں تو ہمیں کیوں کر بھروسہ ہوگا کہ یہاں پہ ہمیں انصاف ملے گا؟
دیکھیں آپ کہاں سے انصاف بات کر رہے ہیں. مثال جو آپ کو چھوٹی سی مثال دوں, ایک میرا کلائنٹ آیا, اس نے مجھے کہا کہ مجھے سپریم کورٹ سے کیا انصاف ملے گا. میں نے کہا کیوں؟ اس نے کہا کہ سپریم کورٹ کے ایک جج صاحب نے 5 ججوں پر جو ہے اس پر بد اعتمادی کا اظہار کیا ہے. جسٹس فائیو ویسا کے کیس کے حوالے سے کہہ رہا ہے, کیونکہ جو سپریم جوڈیشل کاؤنسل کے 3 جج صاحبان تھے جس میں سے ایک اب چلے گئے ریٹائر ہو گئے ہیں اور 2 جن پر عدالت میں اعتراض کیا گیا, ٹھیک ہے نا, انہوں نے کہا جی کہ سپریم کورٹ کا جج اگر 5 ججوں پر اعتراض کر رہا ہے تو میں کیوں ان پر اعتبار کروں. یہ ہے لوگوں کی فیلنگ.
جی آخری سر بات, فکسیبل ہے, فکس ہو سکتا ہے, اسی طرح چلے گا اور ایسے ہی چلے گا تو کتنی دیر چل سکے گا؟
نہیں دیکھیں ہو تو سکتا ہے اگر آج سمجھ لیا جائے, فیصلہ کر لیا جائے کہ ہاں اس ملک کو ٹھیک ہم نے چلانا ہے, تو پھر ایک بات یہ ہے کہ جو کام جس کا ہے اسی سے کروایا جائے, وہ اپنے آپ کو جو ہے علامہ نہ سمجھے, ایک کلیکٹیو وزڈم کے ساتھ چیزوں کو جو ہے سمجھا جائے, उसके लिए कुछ स्ट्रक्चर बनाया जाए और आहिस्ता आहिस्ता ये काम किया जाए तो ये बिल्कुल ठीक होगा। आपको याद है एक इसहाक हुआ करता था जो अल्टीमेटली जो है पुलिस मुकाबले में जिसको मरवा दिया गया, याद है ना, जिसके पास बहुत से याद आ गया ना
जी बिल्कुल,
जिस उस वक्त मैं भी टीवी पर जाया करता था। तो जब उसका वाकया हुआ तो उस पर मुझे तबसरा किया तो मैंने वहां पर कॉम्प्रोमाइज कर लिया।
सही,
ठीक है, बात बड़ी सीधी है। अगर तो कोई इस किस्म की बातें हों तो चलो कोई बात समझ में आती है, लेकिन बात यह है कि ये सवाल कि सिक्योरिटी क्या चीज है और पब्लिक इंटरेस्ट क्या है और नेशनल इंटरेस्ट क्या है, अगर ये फैसला सिर्फ एक ही फर्द के उसमें है कि जनाब ये मैं फैसला करूंगा कि पाकिस्तान का नेशनल इंटरेस्ट क्या है और सिक्योरिटी की इंटरेस्ट क्या है और पब्लिक इंटरेस्ट क्या है, तो फिर वहां पर प्रॉब्लम होंगे। एक आदमी की इंटरप्रिटेशन की बात नहीं होगी, वो बात फिर ऐसी होनी चाहिए जो हर आदमी को कम से कम नजर आती हो कि वाकई ये पब्लिक इंटरेस्ट में है या नेशनल इंटरेस्ट में है या सिक्योरिटी के इंटरेस्ट में है।
बहुत शुक्रिया जनाब जस्टिस तारिक महमूद साहब, आपने हमारे लिए वक्त निकाला, आपका बेहद शुक्रिया।
ये वॉइस ऑफ अमेरिका है, आप हमारे प्रोग्राम फेसबुक पर भी बराह रास्त देख सकते हैं, पता है facebook.com/voaurdu।
प्रोग्राम आपकी दुनिया में आपका खैर मकदम, मैं हूं असद हसन और प्रोग्राम के इस हिस्से में हम बात करेंगे अफगानिस्तान में पिछले दो अशरों में क्या मुस्बत तब्दीलियां आईं। तालिबान हुकूमत का खात्मा हुए तकरीबन 18 साल मुकम्मल हो चुके हैं जब 9/11 के बाद अमरीका ने अपने इत्तेहादियों के साथ अफगानिस्तान पर हमला किया था। तजियाकारों के नज़दीक अगरचे शोरिश ज़्यादा मुल्क में अमन अमान की सूरत हाल इस वक्त भी ठीक नहीं है, सियासी इस्तेहकाम वहाँ पर नज़र नहीं आता, रियासत और उसके इदारे अभी तक कमज़ोर हैं और तालिबान को फैसला कुन शिकस्त नहीं दी जा सकी, लेकिन इसके बावजूद मुआशरे में कई काबिल ज़िक्र मुस्बत तब्दीलियाँ भी आई हैं, जैसे इंफ्रास्ट्रक्चर बना है, सड़कें अस्पताल बनाए गए हैं, मुतअद्दिद यूनिवर्सिटियों का क़याम अमल में लाया गया है। तालिबान के वक्त में बताया जाता है कि एक यूनिवर्सिटी थी, आज 300 से ज़्यादा यूनिवर्सिटियाँ हैं, ख़वातीन समेत नौजवानों में तालीम का रुझान है, सोशल मीडिया इस्तेमाल कर रहे हैं नौजवान, इस पे आज़ादी इजहार है, उसके साथ साथ जो मीडिया है वो भी काफ़ी हद तक आज़ाद है जो कन्वेंशनल मीडिया है, और तजियाकारों के बकौल ये ऐसी तब्दीलियां हैं जिनको तालिबान अब यकसर लपेट नहीं सकते अगर वो इक्तदार में किसी शिरकत के माहदे के साथ आ जाते हैं या बिला शिरकत गैर भी अगर इकतदार हासिल कर लेते हैं तो उनके लिए इस पूरे डिस्कोर्स को रिवर्स करना मुमकिन नहीं होगा। हमने इस रेफरेंस में बात की है अफगानिस्तान के सूबा लखमान के गवर्नर आसिफ नंग साहब से, इसके अलावा कामरान बुखारी साहब हमारे साथ हैं, मुमताज़ पॉलिसी एनालिस्ट हैं, तजियाकार हैं, सीनियर रिसर्च फेलो विद प्रोग्राम ऑन एक्सट्रीमिज्म एट जॉर्ज वाशिंगटन यूनिवर्सिटी, और उनके अलावा हमने गुफ्तगू की है रुस्तम शाह मोमन साहब से जो कि साबिक सफीर हैं पाकिस्तान के अफगानिस्तान के लिए, तो आइए उनकी राय लेते हैं। आसिफ नंग साहब, ये बताइएगा कि मुझे ये अंदाज़ा है कि बहुत सारे लोग इस बात से खफा हैं कि अमेरिका जिन कंडीशंस में ये बातचीत कर रहा है वो भी नहीं होनी चाहिए, ये भी कि अमेरिका का वापस जाना भी वो ज़्यादा फ़ायदा मंद या प्रोडक्टिव नहीं समझते, लेकिन अगर अमेरिका के नुक्ता नज़र से देखें ट्रिलियन डॉलर्स खर्च हुए हैं, सो तकरीबन 20 साल का ये अरसा है, 19 साल का, सो ये काफ़ी नहीं होता, रियासत क्यों मजबूत नहीं हो सकी, उसके अपने सिक्योरिटी के इदारे, हत्ता कि वहाँ पे जो जमहूरियत को फ़रोग देने की कोशिशें, ये क्यों नहीं जड़ पा सकी हैं, एक पूरी नई नस्ल, एक नई खेप तैयार हो चुकी है।
हमारा यहाँ पे एक कहावत है, कहते हैं कि हम आग से अब रेशम को निकाल रही है, ये तो पॉसिबल नहीं है कि लड़ाई भी है और खराबी भी है, यहाँ जहाँ अफगानिस्तान में किसी से एरिया नहीं है कि वहाँ पे तालिबान और इंसर्जेंसी जो है उनका खराबियाँ नहीं है। हम एक इमारत को बनाते तो उसी रात में उसको गिराते, तो इस तरह हमें ये सपोर्ट मिला अमेरिका का ये 20 साल में पिछले, लेकिन हम ये समझते हैं कि अभी अफगानिस्तान में चेंजेस बहुत ज्यादा है, पॉजिटिव चेंजेस भी है। सबसे अच्छा चेंज जो है ये है कि मेंटली अफगानिस्तान में ट्रेडिशनली चेंज आया है, लोग तालीम को पसंद करते हैं, एजुकेशन यहाँ पे बढ़ा है, यहाँ पे 10 मिलियन से ज्यादा लोग अभी एजुकेशन सेक्टर में है, हमारे चिल्ड्रेन और नौजवान जो है यहाँ पे 300 से ज्यादा यूनिवर्सिटी है। लड़ाई से पहले हमारा अफगानिस्तान में एक यूनिवर्सिटी था काबुल, और इस तरह हमारा अफगानिस्तान में जो वुमेन्स एजुकेशन था, गर्ल्स एजुकेशन, ये बिल्कुल बहुत अलका था, लेकिन अभी बहुत ज्यादा है अफगानिस्तान में। अभी देखिए आप, ہمارا ایکسپورٹ امپورٹ افغانستان کی یہ سرکولیشن جو منی سرکولیشن افغانستان کی اکانومک سرکل میں ہے یہ بہت زیادہ سے بلین ڈالر ہے, تو میرے خیال میں چینجز بھی بہت زیادہ ہے.
کامران بخاری سر,
ابھی افغانستان کا مطلب میں یہ چینجز کا یہ اسی حالات میں لڑائی میں فائٹ میں انسرجنسی میں طالبان اور آگ میں ہم نے یہ ڈیولپمنٹ کر رہی ہے, تو ہمارے لیے میں سمجھتا ہوں یہ بہت ہے. یہاں پہ ایک بات ہے کہ ہمارا یہ امریکہ کا انخلا جو ہے افغانستان کے لیے نیا نہیں ہے. مطلب 2014 میں 100,000 سے زیادہ افواج یہاں انخلا ہوا, یہاں پہ مطلب افغانستان سے گیا. تو ابھی اس وقت جب یہاں پہ 100,000 سے زائد امریکی فوج اور نیٹو کی افواج تھا, تو ہمارا کابل سے ہرات تک 2,000 کلومیٹر ہے, اسی راستے میں بہت زیادہ گاڑیاں جل آتا تھا اور کبھی ایک مہینے میں بھی ایک کاروان فوجی نہیں جا سکتا تھا. لیکن اب یہاں پہ افواج نہیں ہے, لیکن ہمارا افغان فوج جو ہے ہرات تک 9 پروونس کو کراس کر کے وہاں چلتے ہیں 2,000 کلومیٹر کو,
یعنی فوجی طور پہ بھی کافی ڈیولپمنٹ ہوئی ہے. کامران بخاری صاحب, آپ کے خیال میں پچھلے 20 برسوں میں افغانستان میں کیا مثبت تبدیلیاں ہیں, کیا اب بھی حالات کس طرح کے حالات اب بھی ویسے کے ویسے ہیں اور کیا کچھ نیا آیا ہے؟
جی جیسا یہ گورنر نیان صاحب نے ذکر کیا, میں اسے پوری طریقے سے اتفاق کرتا ہوں کہ بہت تبدیلی آئی ہے. یہ $1 ٹریلین جو خرچ ہوا ہے یہ اس ضائع نہیں ہوا, لیکن یہ ہے کہ اس کے ضائع ہونے کا خدشہ ہے. ایک نئی فضا ہے, ایک نئی امنگ ہے, نئی جو ہے نا نسل نے جو ہے نا پروان چڑھی ہے, جو سوشل میڈیا کا جو ہے سے بھی فائدہ اٹھا رہی ہے, اس دور کی پیداوار ہے. ٹیکنالوجی کی وجہ سے جو ہے ان علاقوں میں جو ہے وہ ایک گلوبلائزیشن کا افیکٹ پڑا ہے. لوگ جو ہے وہ ایک جنگ کی حالت سے نکل کر تو وہ ڈیولپمنٹ کی راہ پر ہیں, مطلب کامرس اور اکنامکس میں جو ہے کو فروغ ملا ہے, سوسائٹی کے اندر جو ہے بہت ساری نئے خیالات آئے ہیں. طالبان جو ہیں وہ دراصل جو ہے وہ بیہائنڈ دا کرو ہیں. طالبان کے لیے یہ جو سب سے بڑا چیلنج ہے کہ وہ بندوق کے زور پہ تو لوگوں کو زیر کر سکتے ہیں, لیکن ان کی امنگوں کو وہ جو ہے وہ ختم نہیں کر سکتے. اور اگر طالبان, میں سمجھتا ہوں کہ اتنے تو وہ ہوش مند ہیں کہ ٹھیک ہے ان کی ایک بڑی ایکسٹریمسٹ آئیڈیالوجی ہے, لیکن جو ہے انالیسس کے کاروبار میں ہم کہتے ہیں کہ آئیڈیالوجی ایک حد تک جاتی ہے, مفادات جو ہے وہ ہر ایکٹر اپنے بخوبی جانتا ہے.
سو یہ مفادات انہیں اس اہل بناتے ہیں کہ وہ مل کے بیٹھ سکیں اور ان سے جو مخالف نظریات کے لوگ ہیں وہ ان کے ساتھ گفت و شنید کم از کم کر سکیں.
جی ہیں تو صحیح, لیکن یہ ہے کہ جیسے میں نے پہلے کہا کہ یہ بڑا ایک سلو گریجول لانگ ٹرم ٹرانسفارمیشن ہے جس کی ہم بات کر رہے ہیں. یہ نظریاتی اور جو جسے کہتے ہیں عملی جو ٹرانسفارمیشن ہے, جس کو آئیڈیالوجیکل اینڈ بیہیویئرل ٹرانسفارمیشن کہتے ہیں, اس میں بڑا وقت لگتا ہے. یہ لوگ جو ہے وہ اس طریقے سے جو ہے ان چیزوں کو ایکسیپٹ کرنے کے لیے تیار نہیں ہیں. ٹھیک ہے کہہ رہے ہیں کہ بھئی ہم عورتوں کی تعلیم کے خلاف نہیں ہیں, لیکن اس کا مطلب کیا ہے؟ مطلب زبانی جمع خرچ ہے, عورتوں کے لیے اسکول کھول دیں گے لیکن یہ ہے کہ ان کو آگے نہیں آنے دیں گے. بھائی عورتیں آگے آ چکی ہیں,
ٹھیک ہے,
جو ہے عسکری لیول پہ, سول لیول پہ حکومتی ادارے چلا رہی ہیں, جو ہے کاروبار کر رہی ہیں, سول سوسائٹی میں ایکٹیو ہیں. اب آپ ان کا کیا کریں گے؟ آپ ان کو جو ہے وہ پرانے زمانے میں لے جائیں گے؟ کیسے لے کے جائیں گے آپ؟ تو میں سمجھتا ہوں طالبان کے لیے یہ ایک ڈیلیما ہے, اور وہ اسی وجہ سے جو ہے یہ نیگوشیٹ بھی کر رہے ہیں, کیونکہ ان کو پتا ہے کہ ان کو خواہ وہ خود سے تیار ہوں یا نہ ہوں, ان کو پتا ہے کہ ان کے لیے ناگزیر ہے کہ وہ جو ماڈرن دور ہے اس کے ساتھ اگر وہ جو ہے سمجھوتا نہیں کریں گے تو بحیثیت ایک سیاسی تحریک کے ان کے وہ زیادہ دیر نہیں چل سکتے. ہاں بندوق کے زور پہ چل سکتے ہیں, لیکن اگر بندوق ختم ہو جاتی ہے بیچ میں سے تو پھر ان کو اتنی پذیرائی نہیں ملے گی.
کامران صاحب, آپ سے آخری سوال یہ کرنا چاہوں گا کہ سیلف امریکہ کے اندر یہ جو وقفہ آیا ہے, تعطل آیا ہے مذاکرات کے دوحہ ٹاکس کے ختم ہونے کے بعد, اس دوران کیا کنسنسس بنا ہے؟ کیا آپ پوری یکسوئی سے امریکہ آگے جا رہا ہے بات چیت کرنے کے لیے؟ طالبان بھی اس کے لیے تیار ہیں, ریزیوم کریں گے ڈائیلاگ کو؟
میں سمجھتا ہوں کہ جہاں تک میں نے دیکھا ہے زلمے خلیل زاد صاحب کو اور ان کے میں نے فالو کیا ہے ان کے جو ہے جو اپروچ کو اور جتنی وہ ٹائم لگا رہے ہیں ایفرٹ لگا رہے ہیں, مجھے لگتا ہے کہ وہ بہت سیریس ہیں. لیکن ان کے ارادے اپنی جگہ پر, तो लेकिन ये है कि वो एक्चुअली क्या उस हासिल कर सकते हैं, कितनी पेशरफ्त हो सकती है, वो तो ताली दो हाथ से बजती है। तो अमेरिका को भी कुछ समझौते करने पड़ेंगे कि उस जगह पे के जहां पर तालिबान जो हैं वो आगे नहीं आ रहे, और तालिबान को बहुत सारे समझौते करने पड़ेंगे। कुछ का जिक्र तो मैंने भी थोड़ी देर पहले किया है कि तालिबान को सबसे बड़ा समझौता अमेरिका से नहीं करना, तालिबान को सबसे बड़ा समझौता अपनी हकीकत के सामने करना है कि ये वो 90 का की दिहाई नहीं है, ये 1996 नहीं है कि जहां पर जो है तब मुल्क तबाह बर्बाद है 15 साल की जंग के बाद। अब बहुत सारी डेवलपमेंट हो चुकी है जैसे नयांग साहब ने जिक्र किया, तो अब इन हालात में अगर वो अपने आप को जो है मेन स्ट्रीम में लाना चाहते हैं, अगर तो वो जंगजू रहना चाहते हैं फिर तो ये सारा खेल फजूल है, लेकिन अगर वो वाकई ही संजीदगी से अपने आप को एक सियासी तहरीक के तौर पर सामने लाना चाहते हैं तो फिर उनको अपने लोगों के साथ, अफगान के साथ समझौता करने की जरूरत है।
रुस्तम शाह मोहम्मद साहब, ये बताइएगा कि जो पिछले यानी पोस्ट तालिबान एरा है उसमें क्या तब्दीलियां आई हैं अच्छी अफगानिस्तान के लिए? अगर अस्करी एतबार से अभी सेटलमेंट नहीं हो सकी वो अलग बात, लेकिन अफगानिस्तान का मुआशरा कितना तब्दील हुआ है और उस मुआशरे के साथ अगेन सवाल ये था कि तालिबान कैसे कंपेटेबल होंगे, लेकिन बेहतर तब्दीलियां क्या आपने मॉनिटर की हैं अफगानिस्तान के अंदर?
देखिए कुछ प्रोजेक्ट्स पे काम हुए हैं, कुछ सड़कें बनी हैं, कुछ यूनिवर्सिटीज बनी हैं, कुछ अस्पताल बने हैं, कुछ प्रेस की आज़ादी हो गई है अफगानिस्तान में, कुछ लोग जो हैं वो लिखते पढ़ते हैं और लोग एक्सपोज हो गए हैं बाहर की दुनिया से, उनका तारुफ हो गया है, बहुत से लाखों अफगान जो हैं वो बाहर चले गए हैं, तो इस तरह से एक इंटरेक्शन उनका है दुनिया के साथ, मिडिल ईस्ट के साथ, यूरोप के साथ, अमेरिका के साथ, ऑस्ट्रेलिया में बहुत अफगान चले गए हैं, तो तब्दीलियाँ पिछले 17-18 साल में बहुत आई हैं और तालिबान को अपने आप को इन तब्दीलियों के साथ जोड़ना पड़ेगा ताकि जो तब्दीलियां आई हैं वो उनको साथ लेकर चलें, उनकी मुखालफत न करें बल्कि उनको साथ लेकर चलें ताकि अफगानिस्तान में एक सस्टेनेबल पीस हो जो सबको काबिल कबूल भी हो, सब सबके लिए अच्छा भी हो, कुछ प्रॉस्पेरिटी ले आए, क्योंकि अफगानिस्तान में गुर्बत भी है, अनएम्प्लॉयमेंट भी है, अफ्यून का मसला भी है, फिर जो है वो आधी पॉपुलेशन जो है वो तो साइकोलॉजिकल जो डिजीज है, मेंटल इलनेसेस है, उनका शिकार है, तो चैलेंजेस बहुत ज्यादा हैं और इसके लिए तालिबान को एक बड़ी कॉम्प्रिहेंसिव हिकमत अमली अडॉप्ट करनी पड़ेगी
और इसमें उनको ये नहीं फरमा रहे लचक देना होगी, ये मुमकिन नहीं कि वो उनको पीछे धकेल सकें, रिवर्स कर सकें सारी तब्दीली को, क्योंकि ये ई जनरेशन है, सोशल मीडिया का दौर है, इंटरनेट का दौर है।
जी हाँ बिल्कुल, यानी जो ग्राउंड रियलिटीज हैं उनको अगर आप रिकॉग्नाइज नहीं करेंगे तो फिर आप गलती करेंगे, जो इस वक्त ग्राउंड रियलिटीज हैं उनको आप अपने पॉलिसी में इनकॉर्पोरेट करके ही आगे जा सकते हैं।
बहुत शुक्रिया रुस्तम शाह मोहम्मद साहब, साबिक सफीर पाकिस्तान के अफगानिस्तान के लिए आपने हमें ज्वाइन किया, आपका बहुत शुक्रिया। गवर्नर आसिफ नंग साहब, आपके भी हम ममनून हैं, आपने हमारे लिए वक्त निकाला। और सामिन, आज के इस प्रोग्राम में हमें ज्वाइन किया कामरान बुखारी ने, सीनियर फेलो विद सेंटर फॉर ग्लोबल पॉलिसी एंड फेलो विद प्रोग्राम ऑन एक्सट्रीमिज्म एट जॉर्ज वॉशिंगटन यूनिवर्सिटी।
ताज़ा तरीन खबरों, खसूसी फीचर्स, टीवी और रेडियो प्रोग्राम देखने और सुनने के लिए विजिट कीजिए www.voanews.com/urdu।
जी सामीन, प्रोग्राम अलिफ से ये तक इस सेगमेंट में आपका खैर मकदम, मैं हूँ असद हसन और आज हमारे साथ मौजूद हैं प्रोफेसर शाहिद अनवर साहब, मुमताज़ एजुकेशनिस्ट हैं और आज हम उनके साथ बात करेंगे हायर एजुकेशन में कम्युनिकेशन मॉडल्स के ऊपर। डॉक्टर साहब बहुत शुक्रिया आपका, आपने हमें ज्वाइन किया। ये कम्युनिकेशन मॉडल इटसेल्फ पहले तो इसको इंटरप्रेट कीजिएगा और फिर हम देखेंगे कि हायर एजुकेशन लेवल पे इसकी सिग्निफिकेंस क्या है और इवन बाकी पूरे एजुकेशन सिस्टम में, भले वो बेसिक लेवल पे भी हो, सो इसको इसको किस तरीके से हाईलाइट किया जाना चाहिए या इसकी अहमियत क्यों कर ज़्यादा है?
जी असद, इसमें ऐसा है कि जो कम्युनिकेशन मॉडल की मैं बात करता हूँ वो ये है कि क्योंकि मेरा डायरेक्टली हायर एजुकेशन के साथ ताल्लुक है, पंजाब हायर एजुकेशन डिपार्टमेंट के साथ, लेकिन मैं दूसरे जो प्रोविंसेस हैं उनके बारे में भी आगाह हूँ कि वहाँ पे भी एक सिमिलर जो मॉडल है वो ऑपरेशनल है। वो ये है कि उसमें कोई ऐसा फीडबैक मैकेनिज्म एग्जिस्ट नहीं करता جس میں جو فیلڈ میں جو لوگ ہیں, فیلڈ میں بیسیکلی جن لوگوں کے تھرو ہم تعلیمی مقاصد کا حصول ممکن بنا سکتے ہیں وہ اساتذہ کرام ہیں.
ٹھیک ہے,
ڈائریکٹ جو انٹریکشن ہے وہ اساتذہ کا اسٹوڈینٹس کے ساتھ ہے.
ٹھیک ہے,
لیکن جو فیڈ بیک میکانزم نہ ہونے کی وجہ سے کوئی ایسا طریقہ نہیں ہے کہ جس کے ذریعے جو پالیسی میکرز ہیں, جو ڈیسیژن میکرز ہیں, وہ اس بات سے آگاہ ہو سکیں کہ آن گراؤنڈ فیلڈ میں وہ جو ہمارا الٹیمیٹ آبجیکٹیو ہے اسٹوڈنٹ کو ایجوکیٹ کرنا, وہ اسٹوڈنٹ کس طرح سوچتا ہے, اس کی ضروریات کیا ہیں, اس کے مسائل کیا ہیں, اس کا اگر کوئی بتا سکتا ہے تو وہ اساتذہ بتا سکتے ہیں. لیکن بدقسمتی کے ساتھ اساتذہ کے پاس کوئی ایسا میکانزم اویلیبل نہیں ہے جس کے تھرو وہ یہ ساری فیڈ بیک جو ہے وہ پہنچا سکیں حکام تک, جس سے پالیسی اور ڈیسیژن میکنگ میں ایک انفارمڈ وہ جو پالیسی جو ہے وہ بن سکے اس اعتبار سے کہ جس میں فیلڈ کا فیڈ بیک موجود ہو.
آپ کیا تجویز کرتے ہیں یہ کمیونیکیشن ماڈل جو ہے وہ کیسے ڈیولپ کیا جائے, اور اس کی کہنا چاہیے کہ اس کو آرکیسٹریٹ کون کرے؟
اس میں دیکھیے میری تجویز اس میں یہ ہے کہ یہ آؤٹ آف باکس ہمیں سوچنا پڑے گا, کیونکہ جو ایگزسٹنگ جو سسٹم ہے اس میں تو اس کی گنجائش موجود نہیں ہے. جو فارمل اسٹرکچر تو بالکل الاؤ نہیں کرتے. دیکھیے میں اگر اس کی بات کروں تو اس میں یہ ہے کہ انیشیٹ اگر کوئی کرے بھی, فار ایگزامپل چاہے وہ فیکلٹی ممبر ہو یا کوئی ایڈمنسٹریٹو لیول پہ, وہ بات کہیں جاتی نہیں ہے. اور ایڈمنسٹریٹیولی ایون اس کے خلاف ایک محکمانہ قاعدے کی کاروائی ہو سکتی ہے کہ جی آپ نے جو ہے وہ قواعد فلاں فلاں کی خلاف ورزی کی ہے جب آپ نے اس طرح سے کیا ہے, تو وہ تو ایگزسٹ نہیں کرتا. اس کے لیے مختلف جو سول سوسائٹی آرگنائزیشنز ہیں, میڈیا ہے, وہ ان کو ہائی لائٹ کرنا چاہیے اس پرابلم کو کہ یہ پرابلم موجود ہے اور کسی طرح سے اس کو جو کمیونیکیشن گیپ ہے اس کو فل کرنے کی ضرورت ہے. تو شاید یہ کانشیسنیس تبدیل ہو تو کوئی ایسا میکانزم بھی ہم بنا سکیں جس میں یہ آن بورڈ جو ہے وہ لیا جا سکے اسٹیک ہولڈرز کی آرا کو پالیسی اور فیصلہ سازی میں.
پچھلے ایک سیگمنٹ میں ہم نے بات کی تھی ایجوکیشنل گورننس کے اوپر, سو کیا ہم اس کو جب کمیونیکیشن ماڈل کی بات کریں تو اس کو بھی اسی کے ایک کمپوننٹ کے طور پہ لیا جائے؟ اس میں ایجوکیشن انسٹیٹیوشنس کے ایڈمنسٹریٹر بھی ہو سکتے ہیں, اور ایون جو ٹاپ براس پالیسی میکرز ہیں ان کو, ان کے ساتھ بھی ایک باقاعدہ ایک کنیکشن ہو اور وہ اس کے اوپر آن بورڈ ہوں, اور یہ سارا جو آپ فیڈ بیک یا ان پٹ کا آپ سسٹم جس کی بات کر رہے ہیں جنریٹ کرنے کی, سو اس میں بھی ان کا شیئر اور انوالومنٹ ہو.
جی بالکل, یہ ظاہر ہے گورننس کا ہی ایشو ہے, لیکن اس میں یہ میجر پرابلم ہے کہ کمیونیکیشن جو ہے وہ بڑی ون سائیڈڈ ہے, جو پرابلم ایگزسٹ جس طرح سے کرتا ہے. لیکن جب تک ہم اس کو ٹو وے کمیونیکیشن نہیں بناتے, جو آبجیکٹیوز ہیں آرگنائزیشن کے, ڈپارٹمنٹ کے, وہ کبھی بھی ہم اچیو نہیں کر سکتے. اب جو ایگزسٹنگ سچویشن ہے اس میں تو یہ ہے کہ دیکھیے دو طرح سے اگر ہم اس کو دیکھیں کہ ایک انفارمل کمیونیکیشن ہے, ایک فارمل کمیونیکیشن ہے. دونوں لیول پہ فارمل کمیونیکیشن میں تو سمپل سا کمانڈ اینڈ کمپلائنس کا ماڈل جو ہے وہ آپریٹ کرتا ہے کہ اوپر سے کچھ ہدایات آتی ہیں اور ان کو آپ نے کمپلائنس دینی ہے, اور اس کے علاوہ کوئی اور آپشن ہی نہیں ہے. جو انفارمل انٹریکشن ہمارے ہوتے ہیں ایڈمنسٹریٹرز کے ساتھ بٹوین فیکلٹی اینڈ ایڈمنسٹریشن, اس میں اتنے جو ہے نا وہ سٹیریوٹائپس بوتھ سائڈس پہ وہ انٹرینچڈ ہیں کہ وہ کوئی پازیٹیو کمیونیکیشن نہیں ہوتی. اب کمیونیکیشن کی اہمیت اس بات میں ہے کہ کوئی بھی آرگنائزیشن ہو وہ اپنے مقاصد کمیونیکیشن کے ذریعے ہی حاصل کرتی ہے. اس سے آئیڈینٹی فارمیشن بھی کمیونیکیشن سے ہوتی ہے.
صحیح.
اور دوسرا جو رول فارمیشن بھی کمیونیکیشن کے تھرو ہی ہوتا ہے. اب پریکٹیکلی جو سچویشن ہے کہ 20,000 پنجاب میں ہے کوئی कुछ 3,000 के करीब जो है वर्क फोर्स जो है टीचर्स की वो केपी में है। इसी तरह से बाकी प्रोविंसेस के डेटा मेरे पास नहीं है, लेकिन वो हाईली डीमोटिवेटेड फील करते हैं इस कम्युनिकेशन गैप की वजह से, और कभी भी वो अपने आप को एसोसिएट नहीं करते उन ऑब्जेक्टिव्स के साथ जो कहीं और डिफाइन होते हैं, जिसमें उनका कोई फीडबैक नहीं होता, कोई इनपुट नहीं होता, उसका नुकसान ये होता है।
और फायदा क्या होगा अगर डेवलप हो जाए?
डेफिनेटली देखिए, जब हम ये बात करते हैं, ये जनरल टर्म्स में तो बात होती है कि स्टेक होल्डर्स को ऑन बोर्ड लेना चाहिए, तो उनको जब तक आप इन्वॉल्व नहीं करेंगे, ओनरशिप नहीं देंगे, तो तब तक तो वो काम उस तरह से नहीं करेंगे, क्योंकि वो उसको अपनाते नहीं है, उसको अपना समझते नहीं है, वो जरूरियात जो है जिस तरह से वो देखते हैं वो अकोमोडेट होती पॉलिसी में और डिसीजन मेकिंग में नजर नहीं आती, इसलिए वो उस दिलो जान से उसमें इन्वॉल्व नहीं होते, वो महज अपनी एक नौकरी करते हैं जिसमें एक मजबूरी में जो कंप्लायंस देनी है, मिनिमल वर्क जो है बगैर प्रोडक्टिव जो कंट्रीब्यूशन के, वो एक ये कल्चर जो है वो इसका नतीजा है कम्युनिकेशन गैप का।
बहुत शुक्रिया प्रोफेसर शाहिद अनवर साहब, आपने हमें ज्वाइन किया और आज आपने एजुकेशन के अंदर, खासतौर पर हायर एजुकेशन के अंदर कम्युनिकेशन मॉडल्स के ऊपर हमने बात की, बहुत शुक्रिया।
ताज़ा तरीन खबरें, रेडियो प्रोग्राम्स, ऑडियो और वीडियो रिपोर्ट्स देखने, सुनने और पढ़ने के लिए अपने स्मार्टफोन पर डाउनलोड कीजिए VOA उर्दू की ऐप, जो गूगल प्ले और ऐप स्टोर पर दस्तियाब है। खबरें अब हर वक्त आपकी मुट्ठी में।
जी सामिन, प्रोग्राम है आपकी दुनिया में, हूँ असद हसन और वक्त हुआ है हमारे स्पोर्ट्स के सेगमेंट का, जिसमें आज हम बात करेंगे कि आइंदा माह होने वाले दौरा ऑस्ट्रेलिया के लिए T20 और टेस्ट स्क्वाड का ऐलान कर दिया गया है। पाकिस्तान की टीम के चीफ सेलेक्टर और हेड कोच मिसबाह उल हक ने एक प्रेस कॉन्फ्रेंस में इसका ऐलान किया था। दोनों क्रिकेट फॉर्मेट्स के अंदर जो काबिल जिक्र बात है वो ये कि साबिक कप्तान सरफराज अहमद, उनको शामिल नहीं किया गया है, वो कैप्टन भी नहीं रहे और एज प्लेयर भी उसमें शामिल नहीं है। सरफराज अहमद की जगह मोहम्मद रिजवान नए विकेट कीपर होंगे, जबकि खुशदिल शाह उस्मान कादिर पहली मरतबा टीम का हिस्सा बन रहे हैं। दो प्लेयर्स ने कम बैक किया है, जिसमें मोहम्मद इरफान सीनियर वो टीम में वापस आए हैं जो तवील कामत बॉलर हैं T20 फॉर्मेट के अंदर, और इमरान खान सीनियर जो कि अच्छे सीमर समझे जाते हैं, उनको टेस्ट स्क्वाड में शामिल किया गया है। सो ये हैं कुछ नए नाम। मूसा खान हैं, वो टीम का हिस्सा हुए हैं T20 में बिलखसूस, और उनको अच्छा परफॉर्मर समझा जाता है। खुशदिल शाह हैं और बाकी टीम आलमोस्ट वही है जो पहले खेल चुकी है। उस्मान कादिर इसका हिस्सा बने हैं। इसी तरह टेस्ट स्क्वाड के अंदर अगर हम देखें तो अगेन मूसा खान और नसीम शाह वो जगह बनाने में कामयाब हुए, और काशिफ भट्टी, ये तीन नए नाम हैं हमारे बहुत सारे लिसनर्स के लिए जो इसमें आए हैं। सो हम बात करते हैं अपने तैयारकारों से कि ये टीम कैसी है, इनका कॉम्बिनेशन कैसा है, और कैप्टन भी, जैसा कि आपको मालूम है कि टेस्ट के लिए अजहर अली कप्तान हैं और T20 फॉर्मेट के लिए बाबर आजम को कप्तान बनाया गया है। सो दोनों नए कैप्टन हैं एक एतबार से अपने अपने फॉर्मेट्स के अंदर। सो ये भी हम पूछेंगे अपने पैनलिस्ट से कि उनकी राय में कैप्टन की अहलियत और सलाहियत कितनी है, वो किस तरह से अपनी टीम को लीड कर सकते हैं। सो सबसे पहले बात करते हैं हम बात करते हैं जलालुद्दीन साहब से, साबिक टेस्ट क्रिकेटर हैं और क्रिकेट एनालिस्ट हैं। जलालुद्दीन साहब, बहुत शुक्रिया आपका अपने वॉइस ऑफ अमेरिका से बात करने के लिए वक्त निकाला। ऑस्ट्रेलिया के दौरे के लिए T20 स्क्वाड का ऐलान किया गया है, टेस्ट क्रिकेट टीम का ऐलान किया गया है, उससे पहले तब्दीलियां भी आई हैं। कैप्टन सरफराज को तीनों फॉर्मेट से ना सिर्फ हटाया गया बल्कि वो ड्रॉप भी हो चुके हैं। खुशदिल शाह, उस्मान कादिर पहली बार टीम का हिस्सा हो रहे हैं, इरफान सीनियर और इसी तरह इमरान खान सीनियर वो भी टीम में वापस आए हैं रेस्पेक्टिवली, एक T20 स्क्वाड में और एक टेस्ट स्क्वाड में, ये कैसी तब्दीलियां हैं आपके ख्याल में?
देखिए आसिफ साहब, बात यह है कि मैं पॉलिसी से रिलेटेड बात करूंगा, इंडिविजुअल बेस्ड तो एक अलग बात है। देखिए यहाँ अब तक जो हमने इनके डिसीजन देखे हैं, जो नई सिलेक्शन कमेटी कह लें, कोच कह लें, वो उसमें कोई जिसे कहते हैं रब्त नहीं है कि क्या उनकी पॉलिसी, कि यंगस्टर को लाना चाह रहे हैं तो फिर डिस्कार्टेड प्लेयर भी वो ले आए साथ साथ। आप देखेंगे इमरान खान जूनियर आ गए, फिर और दूसरे प्लेयर आ गए, फिर कॉन्फिडेंस नहीं हो रहा कि जब आपने रखा हुआ शहजाद खान को तो फिर साथ साथ आप दूसरा भी लेग स्पिनर ला रहे हैं इमरान काजरी की शक्ल। तो बात यह है कि जो विजडम है वो नजर नहीं आ रही इन सब डिसीजन के पीछे। और क्योंकि इतना ज्यादा लोड उन पे आ गया और उसका एक्सपीरियंस उसमें है नहीं, मैं मिसबा की बात कर रहा हूँ, तो उनके जो डिसीजन है ना वो इस तरह के हो रहे हैं कि आप उससे ये बात नहीं समझ में आ रही कि इनकी पॉलिसी क्या है,
सही
ये चाहते क्या आगे टीम के लिए। तो मैं समझता हूँ कि इसके रिजल्ट अच्छे नहीं आएंगे। और फिर आपने सरफराज की बात की, तो सरफराज को ठीक है अगर आपने कैप्टनसी से हटाया था तो अभी G20 में उसको रखना चाहिए था एटलीस्ट और उसको मौका देना चाहिए था। आप ये कहते हैं जी हम उसकी फॉर्म खराब थी हम बाद में देखें, देखिए इतना फर्क ये होता है, एक एस्टेब्लिश प्लेयर है पाकिस्तान टीम का, उसको डोमेस्टिक में हमारे यहाँ ये ट्रेंड नहीं है, डोमेस्टिक के जो सिलेक्शन होती है वो नए प्लेयरों के लिए ज्यादा होती है और जो एस्टेब्लिश प्लेयर होते हैं वो सिर्फ अपना उनको कॉन्फिडेंस देना होता है और वो सिर्फ इस बात पे वापस टीम में नहीं आते कि डोमेस्टिक में जाके परफॉर्मेंस करें, ये इंटरनेशनल एस्टेब्लिश प्लेयर है। तो ये जो सारी चीजें हैं इससे बाजार ये लग रहा है कि जो डिसीजन मेकिंग है या जो सोच रहा है उसकी बाजार कर नहीं पा रहा है।
सही, अभी एक और चीज ये बताइएगा कि ऑस्ट्रेलिया का टूर है, यहाँ पे तो हमने ये देखा है हिस्टोरिकली अगर सीनियर्स की टीम हो तो वो भी स्ट्रगल करती है, नौजवानों को जरूर मौका मिलना चाहिए, ऑलरेडी जो टीम है वो यंग साइड ही है, सो नौजवानों को अगर ऑस्ट्रेलिया में वो जाते हैं और वो अगर अच्छा नहीं परफॉर्म कर पाते तो इससे उनके करियर पे क्या फर्क पड़ेगा?
देखिए हमेशा फास्ट बॉलिंग के लिए तो खैर यंगस्टर के लिए इसलिए अच्छा होता है ऑस्ट्रेलिया के वहाँ उनको कंडीशन सूट करती है, मगर जाहिर है कि ऑस्ट्रेलिया इटसेल्फ एक अच्छी स्ट्रांग टीम है, अपोनेंट स्ट्रांग है, तो वो अगर आपने किसी को डेवलप करना है तो उसके लिए आप उसको ऐसी जगह अपॉर्चुनिटी देते हैं जहाँ वो उसका कॉन्फिडेंस आए और वो आगे की तरफ बढ़े। यहाँ पर लग ये रहा है कि जो आपने एक पॉलिसी को इस तरह से नहीं बनाया कि ये टूर अभी तक नहीं बता पा रहा है कि ये डेवलपमेंट के लिए हम कर रहे हैं टूर, ये जीतने के लिए खेलना है, क्योंकि तो जीतने वाले के वाले भी आपने प्लेयर रखे हैं जो पुराने लाए और नए को भी रख लिया, तो अमूमन पहले सीरीज से पहले ये डिसाइड किया जाता है कि सीरीज को हम किस तरह यूटिलाइज करेंगे। अगर इसको बस्ट विन वाली पोजिशन है जो कि अमूमन जैसे T20 वर्ल्ड कप आ रहा है वहाँ बेस्ट टीम खिलाते हैं, अगर इसमें आप कुछ प्लेयर को डेवलप कर रहे हैं तो उसको क्लियर, तो ये जो इसमें एम्बिग्युटी ये है कि क्लियर विजन नहीं समझ में आ रहा उनका क्या है।
दो सवाल करना चाहूंगा, एक तो ये कि जब आप बाहर अब ये टीम अनाउंस हो चुकी है ऑस्ट्रेलिया जाएगी टेस्ट स्क्वाड भी और T20 स्क्वाड भी, आपके ख्याल में अगर एक्सपीरियंस को एक तरफ भी रखें, कुछ एक्सपीरियंस हैं कुछ इनएक्सपीरियंसड हैं कुछ वापस आए हैं, तो कॉम्बिनेशन कैसा है प्लेयर्स कैप्टन के पास क्या अच्छे ऑप्शन हैं?
देखिए ऑप्शन तो मौजूद है वहाँ पे, ऑप्शन का इतना मसला नहीं है, मगर उस ऑप्शन को जो यूटिलाइज करेंगे उससे डिलीवर कराना जो है ना वो कोच का काम होता है। देखिए इनके पास बॉलिंग में फास्ट बॉलर भी हैं और स्पिनर्स भी हैं और राउंडर भी हैं, तो कॉम्बिनेशन के हद तक तो है, मगर क्या वो कॉम्बिनेशन जो है क्या वो इस टॉप लेवल पे डिलीवर कर सकता है? देखिए हमारा शुरू से प्रॉब्लम जो रहा है वो आज भी वही प्रॉब्लम है कि हम स्किल प्लेयर हमारे पास नहीं है, हम एवरेज प्लेयर डेवलप करते हैं, वो कभी भी मुश्किल कंडीशन में परफॉर्म नहीं करते। ठीक है आप अगर कॉम्बिनेशन की बात करें तो बताऊंगा कॉम्बिनेशन में तो चीजें ऑप्शन मौजूद है आपके पास, पेसर भी आपके पास मौजूद है, स्पिनर भी आपके पास है, ऑलराउंडर भी है, मगर ये वो प्लेयर हैं जो एवरेज हैं, ये कभी भी मुश्किल कंडीशन में परफॉर्म नहीं करेंगे चाहे कौन सा भी कंडीशन हम बना लें।
तो आखिरी बात जलालुद्दीन साहब, बाबर आजम कोई शुबा नहीं है कि उन्होंने अपने बैट से अपने आप को प्रूव किया है, उनके अंदर कायदाना सलाहियतें कितनी देखते हैं? अगर वो T20 में है तो इसका मतलब है कि मोस्ट प्रोबेबली अगर वो बेहतर परफॉर्म करते हैं तो शायद वनडे टीम के भी कैप्टन भी हो जाएं, और दूसरी जानब अजहर अली हैं, उनको एक बार फिर ये क़यादत दी गई है, हालांकि वनडे में वो इस क़यादत से खुद ही दस्तबरदार हुए थे अपने प्रेशर के सबब, सो ये कैसे फैसले हैं कैप्टनसी के और दोनों के करेक्टरिस्टिक्स एज लीडर क्या देखते हैं आप?
देखें जहाँ तक बाबर आजम की बात है तो जब किसी लीडर को अपॉइंट किया जाता है या लीडर जो होता है वो कुछ उसमें खसूसियात होना जरूरी होती है, उसमें से एक खसूसियत ये भी बहुत इम्पोर्टेंट है जो बाबर आजम में है कि वो खुद परफॉर्मर है, मगर बाकी खसूसियात में से तो उनके पास कुछ है नहीं, उनके पास कभी हमने देखा किसी जगह एक्सपीरियंस ना इन डेप्थ नॉलेज ऑफ द गेम है उनके पास, नजर नहीं आई कभी बात करने से उनसे समझ नहीं आई। दूसरे यंग है, कंट्रोल ऑफ द प्लेयर बहुत इंपॉर्टेंट होता है कप्तान के लिए या लीडर के लिए, वो मुझे नहीं लग रहा कि उनको मिलेगा। हाँ सपोर्ट शायद मिल जाए टीम मैनेजमेंट से, वो भी एक इम्पॉर्टेंट है, और एक खुद परफॉर्मर है, मगर ये जो प्रेशर बिल्ड होगा हमने देखा है दुनिया में, जो भी जब भी कोई कप्तानी जिसको मिलती है तो परफॉर्मेंस में जरूर इम्पैक्ट आता है, बड़े बड़े प्लेयरों को देखा है, तो ये एक नेगेटिव इम्पैक्ट जा सकता है कि एक परफॉर्मर अच्छा है उसी को बटन भी डाला और उसकी परफॉर्मेंस अगर देखे। जब भी किसी भी प्लेयर को लीडरशिप دی جاتی ہے یا کیپٹنشپ دی جاتی ہے. ہم نے ہمارا یہ پچھلا ریکارڈ دیکھا ہوا, چاہے وہ ٹنڈولکر ہو یا اور بھی کوئی پلیئر ہو, ان کی پرفارمنس پہ ضرور افیکٹ پڑتا ہے. تو اب ہمارے پاس ایک ہی اچھا پرفارمنس رہا ہے جو بابر اعظم, اگر اس کی پرفارمنس پہ افیکٹ پڑتا ہے تو کیپٹنشپ سے ٹیم کی پرفارمنس امپورٹنٹ ہوتی ہے. کیپٹنسی کرتے ہوئے اگر وہ اپنی پرفارمنس کو تھوڑا سا ڈکلائن پہ لاتے ہیں یا آ سکتی ہے بیکاز آف دی کیپٹنسی, تو وہ نقصان تو ٹیم ہی تو ہوا نا اس کا. تو آپ نے بٹن ایسے ڈال دیا اس وقت جو کہ ابھی اس وقت آپ کا کام چل سکتا تھا, ابھی سرفراز کو ٹی ٹوینٹی میں آپ رکھ سکتے تھے.
اور ٹیسٹ اسکواڈ کے بارے میں, اظہر علی کی کیپٹنسی کے بارے میں,
ٹیسٹ میں دیکھیں جہاں تک اظہر علی کی بات ہے تو اس کو فیلئر ہوتا پہلے بھی ایز اے کیپٹن آف ون ڈے ہو چکا ہے, تو انہوں نے اس کو چھوڑنی پڑی. اب مجھے نہیں پتا, یہ سب سے مشکل ٹیسٹ کرکٹ ہوتی ہے اور اس میں کپتانی کرنا ایک آرٹ ہے, ایسے اتنا آسان نہیں ہوتا. دوڑ ٹیم کو آؤٹ کرنا ہوتا ہے, اس میں ٹیمپرامنٹ بھی چاہیے, اس میں گیم کی نالج بھی چاہیے اور رانگ ڈیسیزن بھی سم ٹائمس کرنے ہوتے ہیں اور بہت سی چیزیں کرنی ہوتی ہیں. اس کا ہم نے اب تک جو ان کو دیکھا ہے وہ کیلیبر ان کا اس لیول پہ ہے نہیں. تو بہرحال اب تو بنا کے ہم یہی کہہ سکتے ہیں کہ یہ اچھا پرفارم کر رہے ہیں, مگر کس بیس پہ کریں گے یہ نہیں مجھے سمجھ میں آ رہا, کیسے وہ اچھا کریں گے. ان کے پاس جو چیزیں ہیں اس کو دیکھتے ہوئے تو لگتا یہ ہے کہ ان کے لیے مشکل ہوگا ٹیسٹ میں کپتان ہے, کیونکہ سب سے مشکل کرکٹ ہی جو ہے وہ ٹیسٹ کرکٹ ہے.
بہت شکریہ جلال الدین صاحب, آپ نے ہمارے لیے وقت نکالا, آپ ہمارے ساتھ رہے.
ہم وائس آف امریکہ واشنگٹن سے آپ سے مخاطب ہیں.
جی سامعین, آپ نے بات سنی جلال الدین صاحب کی اور اب ہمارے ساتھ ہیں شاہ فیصل, کرکٹ اینالسٹ ہیں اور امریکہ کے اندر پروفیشنل کمنٹیٹر ہیں, پاکستان کے اندر بھی کمنٹری کر چکے ہیں. شاہ فیصل, بہت شکریہ آپ کا. آسٹریلیا کے لیے پاکستان اور ٹی ٹوینٹی اسکواڈ کے اوپر آپ کی رائے لینا چاہیں گے, کتنا بیلنس ہے اور پھر خاص طور پہ دونوں فارمیٹس کے اندر کیپٹن بھی نئے ہیں, بابر اعظم ایک اچھے پرفارمر بحیثیت کیپٹن کیسے ہو سکتے ہیں, کیا وہ لیڈرشپ کوالٹیز آپ نے اب تک آبزرو کی ہیں, کرٹیسزم بھی ہو رہا ہے اور امیدیں بھی ساتھ ساتھ ہیں, آپ کیا سمجھتے ہیں؟ نئے پلیئرز بھی آئے ہیں, خوش دل شاہ اور عثمان قادر, ان کے لیے دروازے کھولے ہیں ٹیم نے, سو کیسی ہے اوور آل آپ کے خیال میں ٹیم سلیکشن, ٹیم کمبینیشن اور کیپٹنز کا انتخاب؟
جی سب سے پہلے تو آپ کے سننے والے کو سلام. جی بابر اعظم صاحب اگر کیپٹنسی سے سٹارٹ کریں تو بابر اعظم نے انڈر 19 لیول پہ تو پاکستان کی کیپٹنسی کی ہوئی ہے, لیکن یہی ہمارے پاس ایک پرابلم یہ آ جاتی ہے کہ ہمارے پاس ریڈی میڈ ریپلیسمنٹ کوئی نہیں تھے سرفراز کے, تو اٹس اے ہیوج گیمبل, کیونکہ آپ کو پتا ہے کہ بابر آپ کے اس وقت سب سے بہترین بیٹس مین ہیں اور اکراس آل تھری فارمیٹس, اور ان کو یہ ایڈڈ ریسپانسبلٹی دی گئی ہے, ابھی صرف ٹی ٹوینٹی کی دی گئی ہے, باقی 50 اوورس کی ورلڈ بال کرکٹ کا ابھی ڈیسیجن نہیں ہوا, تو یہ ایک بڑا گیمبل ہے اور اس گیمبل کو ایز اے پرفارمر کے حساب سے تو بابر اعظم نے اپنے آپ کو پروف کیا ہے, لیکن ایز اے کیپٹن ان کے لیے بھی بہت بڑی رسپانسبلٹی. اور یہ بھی بھولنے والی بات نہیں کہ آسٹریلیا کا ٹور ہے جو کہ ہمیشہ بہت ہی ٹف ہوتا ہے, اور پھر وہاں کا میڈیا بھی جو ہے وہ آپ کے سامنے وہ بہت ہی ہاسٹائل میڈیا ہو سکتا ہے ایٹ ٹائمز, اور ہر چیز پہ بہت باریک بینی سے ان کی نظر ہوتی ہے, تو بہت بڑا گیمبل ہے. لیکن فور دا پاکستان کرکٹ سیک وی ہوپ کہ اٹ پیز آف, کیونکہ بابر کی جو کھیل کی جو اہلیت ہے اور جو بیٹنگ کی جو صلاحیت ہے اس میں تو کوئی دو رائے نہیں ہے, تو وی ہوپ کہ, لیکن اٹ ول بی اے کیس آف لرننگ آن دا جاب فور ہم. تو جہاں تک کیپٹنسی کی بات رہی, ٹیم سلیکشن دیکھیں, آپ کبھی بھی کسی کو بھی مطلب ہر حال میں سب کو خوش نہیں کر سکتے, تو جو ٹیم سلیکشن ہے جو اس کے پیچھے ایک لاجک نظر آ رہی ہے وہ یہ ہے کہ یہ موو آن کرنا چاہ رہے ہیں ایکسپیرینس پلیئرز, جو حالانکہ سننے میں تو یہ بھی آیا کہ شعیب ملک اور حفیظ کو کنسیڈر ہی نہیں کیا گیا, اس کا مطلب ہے کہ ایک کلیئر ڈائریکشن لے لی ہے ٹی ٹوینٹی ورلڈ کپ سے پہلے جو چیف سلیکٹر ہیں مصباح الحق, انہوں نے کہ وہ یوتھ پہ ڈیپینڈ کریں گے. اور جہاں تک آپ نے بات کی جو انکلوژن ہوئی ہے خوش دل کی, مڈل آرڈر میں پاکستان کو پاور ہیٹر کی بہت سخت ضرورت تھی, اور خوش دل نے اپنے آپ کو پروف کیا ہے ڈومیسٹک لیول پہ, اور ابھی تک یہی ایک یارڈ سٹک تھا جس پہ ان کو میجر کیا جا سکتا تھا, اس بیسس پہ انہوں نے ٹیم میں جگہ بنائی جسٹیفائبلی, اور انٹرنیشنل لیول پہ وہ کیسا کرتے ہیں وہاں کے پریشر ٹوٹلی ڈفرینٹ ہوتے ہیں, اور جو ٹیموں کا جو ڈسپلن اور انالیسز ہوتے ہیں وہ بہت جلدی پلیئرس کو پکڑ لیتے ہیں, اس حساب سے دیکھنا ہوگا کہ یہ بہت بڑی ایڈجسٹمنٹ کرنی ہوگی خوش دل کو بھی. اور عثمان قادر کی آپ نے بات کی, عثمان قادر نے کافی امپریسو بالنگ کی, اور اس کی ایک وجہ یہ بھی ہے کہ شاداب بھی کافی آؤٹ آف فارم ہیں, آف کلر نظر آ رہے ہیں لیٹلی, تو ان کے پیچھے ان کو ایک ایسی ریپلیسمنٹ ان کے پیچھے لگائی ہے تاکہ شاداب کو بھی یہ نظر آئے کہ وہ اپنی پلیس جو ہے وہ گرانٹیڈ نہیں لے سکتے, اور ان کے لیے کمپٹیشن کریٹ کیا گیا ہے. اور عثمان ان ہز اون رائٹ اچھے اچھے پلیئر ہیں, انکنسسٹنٹ ہیں, لیکن آسٹریلیا کا جو ایکسپیرینس ہے شاید اس کی وجہ سے ان کو پریفرنس دی گئی ہے, کیونکہ وہ پچھلے سال تک آسٹریلیا میں کرکٹ کھیل رہے تھے, تو شاید اس وجہ سے
کیپٹنز کی آپ بات کر چکے بابر کی, اور اظہر علی ٹیسٹ میں کیپٹن ہیں, آپ کے خیال میں وہ بحیثیت کپتان ایک بار ناکام ہو چکے ہیں اور انہوں نے خود اسی دباؤ میں آ کے پھر وہ ریزائن کیا تھا ون ڈے کیپٹنسی سے, سو اب ان کو ٹیسٹ کی یہ ذمہ داری دی گئی ہے, تو نبھا سکیں گے آپ کے خیال میں؟
وہی پہ بات آ جاتی ہے سسٹم کی, کہ ہمارے پاس ریڈی میڈ ریپلیسمنٹ تو کوئی نہیں تھے, اور اظہر علی ٹیسٹ کے ایک سٹیبل پلیئر ہیں, حالانکہ اگر آپ بہت مائنیوٹلی یہ دیکھیں تو ان کی جو اپنی پرفارمنس میں کافی ڈکلائن آیا ہے لیٹلی, جس طرح کے وہ ہائی اسٹینڈرڈ تھا ان کا تقریباً سال یا 18 مہینے پہلے, پچھلے سال یا 6 مہینے میں ان کی پرفارمنس میں کافی ڈکلائن آیا ہے, لیکن ریڈی میڈ ریپلیسمنٹ کوئی نہیں تھی سرفراز کی, اس پہ یہ کوشچن مارک ضرور اٹھے گا کہ آیا ٹیسٹ ٹیم سے سرفراز کا ایکسکلوژن پھر جسٹیفائی تھا؟ کافی سارے لوگ T20 کے بارے میں کہہ رہے ہیں, لیکن T20 آپ کو پتا ہے ایک شارٹیسٹ فارمیٹ ہے, گیم تیزی سے موو ہوتا ہے, اور لیکن ٹیسٹ کرکٹ میں یہ ہے کہ سرفراز کی یوٹیلیٹی تھی اور آپ کے پاس ریڈی میڈ کیپٹن بھی اویلیبل نہیں تھا. جہاں تک بات رہی اظہر کی, تو اظہر ایز اے کام اور سینسیبل پرسن ہے, دوسرے یہ کہ مصباح کے ساتھ ان کی ٹیم بہت اچھی بنتی ہے جب یہ کھیلتے بھی تھے دونوں, اور پاکستان کی ڈومیسٹک کرکٹ میں ایس این جی پی ایل سے بھی یہ ساتھ کھیلیں, تو ایک کافی اچھی کیمسٹری ہے ان دونوں کی اگر آپ پازیٹیو پہ دیکھنا چاہیں, تو یہ ایک ریزن ہے. لیکن اظہر علی کو اگر کپتانی کچھ عرصے کے لیے کرنی ہوگی تو انہیں اپنی گیم امپروو کرنی ہوگی, ایک اس فارم میں دوبارہ آنا پڑے گا جو وہ کرتے تھے, اور لیٹلی یہ چیز بھی نوٹ کی گئی ہے کہ شارٹ پچ بولنگ کے خلاف بھی وہ کافی جو ہے خاص طور پہ ساؤتھ افریقہ کے ٹور میں وہ بہت ایکسپوز ہوئے تھے, ان کی نگلنگ نی پرابلم بھی چل رہی ہے, تو اوور آل اٹس ناٹ این آئیڈیل سچویشن ٹو موو فارورڈ, لیکن ایز آئی سے کہ ہمارے پاس اور کوئی چوائسز نہیں تھی, اگر تبدیلی کا فیصلہ ہو گیا تھا تو پھر ہمارے پاس اور کوئی چوائس نہیں تھی ان کے.
آخری بات کیا فیصل, دونوں ٹیموں کا کمبینیشن, چلو سینئر جونیئرز کو چھوڑ دیں, کچھ آئے کچھ نہیں آ سکے, لیکن جو خیال رکھنا پڑتا ہے کہ آل راؤنڈرز بھی ہوں, اسپنرز بھی ہوں, بیٹس مین بھی ہوں, ٹاپ ہٹر بھی ہوں, لوئر آرڈر بھی ذرا اسٹرانگ ہو, اس اعتبار سے ٹیم کیسے دکھتی ہے؟
اب اس میں اگر دیکھا جائے, اگر T20 سے سٹارٹ کریں تو آن دا پیپر تو آپ نے آل بیسز کورڈ کر لی ہیں, آپ کے پاس رسٹ اسپن ہے, آپ کے پاس لیفٹ آرم پیس ہے, آپ کے پاس رائٹ آرم ایکسپریس پیس ہے, ناٹ ٹو فرگیٹ وہاب ریاض بھی ہیں, تو پیس بالنگ اور یعنی بالنگ اوور آل عامر ہیں, وہاب ریاض ہیں, بالنگ میں اوور آل آپ کے پاس ساری ورائٹیز ہیں, یعنی رسٹ اسپن ہے آپ کے پاس اور لیفٹ آرم فاسٹ ہیں, رائٹ آرم فاسٹ ہیں, اور پیس پہ کافی زور دیا گیا اور کافی پیسی اٹیک ہے اور مسٹری اسپن, لیکن بیٹنگ میں وہی بات آ جاتی ہے کہ سوائے خوش دل کے سارے وہی نام ہیں, اب ان کا کمبینیشن کیسے بنتا ہے, کیونکہ جو پاکستان سری لنکا کی جو سیریز ہوئی اس میں ایسے ایکسپیریمنٹ کیے گئے کہ جو بہت بری طریقے سے بیک فائر کر گئے, اور اب آسٹریلیا میں جو ہے T20 سے پہلے اتنا زیادہ پاکستان کو ٹائم بھی نہیں ملے گا, تو اب مجھے دیکھنے میں تو یہ نظر آ رہا ہے کہ امام بھی ایز اے اوپنر ہیں اور فخر زمان ہیں, پھر آصف علی اور خوش دل شاہ دونوں کا ایک ہی رول ہو سکتا ہے, وہ دونوں بھی انکلوڈیڈ ہیں, عماد وسیم ایز این آل راؤنڈر ہیں اور اونلی آل راؤنڈر ہیں, کیونکہ اس میں ہمیں کوئی فہیم اشرف کوئی عامر یامین نظر نہیں آ رہے, تو ہمارا سوائے عماد کے میرے خیال کوئی بھی آل راؤنڈر اس ٹیم میں نہیں ہے. اگر آپ
کہیں وہاب نے بھی ایک اور بھی اچھی اننگ کھیلی ہے, تھوڑی ہٹنگ کر رہے ہیں پچھلے کچھ عرصے سے, تو وہاب پہ شاید انحصار کیا یا شاداب پہ,
آپ کہہ سکتے ہیں کہ آٹھویں نمبر کے لیے آپ کے پاس وہاب اچھے پلیئر ہیں, شاداب سے بہت ایکسپیکٹیشن تھی کہ وہ ایک فنیشر کا رول ادا کریں گے جس طرح ان کی بیٹنگ میں جو پراوس تھی اور جو ٹیلنٹ تھا, لیکن سیڈلی کچھ عرصے سے شاداب کی بالنگ بھی کافی نیچے گئی ہے جس سے ان کا کانفیڈینس افیکٹ ہوا, اور وہی ان کی بیٹنگ میں بھی, کیونکہ اس سٹیج پہ جب ان کی باری آتی ہے تو T20 میں آپ کو 8 گیندوں میں 20 رنز, 10 گیندوں پہ 21 رنز, 10 گیندوں پہ 24 رنز, اس طرح کی ہی باری ان کی آئے گی, ان کو اننگ بلڈ کرنے کا موقع تو نہیں ملے گا, تو اس طرح کے پلیئر ان سے ایک توقع تھی اور انہوں نے شو بھی کیا تھا اپنے ارلیئر پارٹ آف ہز کیریئر کہ وہ جاتے ہی بڑی ہٹ مار سکتے ہیں اور اگر اس طرح کی ایکویشن ہو تو اس کو اچیو کر سکتے ہیں, لیکن ان کی پروگرس رکی ہے جو کہ ورینگ سائن ہے پاکستان کے لیے. لیکن مصباح نے ان کو ایک اور چانس دیا کیونکہ وہ کافی انڈر پریشر تھے شاداب, لیکن ایک اور چانس ان کو مل گیا ہے آسٹریلیا کے ٹور کے لیے.
بہت شکریہ آپ کا اشرف فیصل, آپ نے ہمیں جوائن کیا.
جی آپ کا بہت شکریہ.
اور سامعین اس کے ساتھ ہی ہمارا آج کا یہ پروگرام اپنے اختتام کو پہنچتا ہے. اسد حسن کو اجازت دیجیے.
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے.